کتاب جو کتاب ہدایت ہے، ہدل للناس، ہدل للمتقین، لوگوں کے لیے، انسانوں کے لیے، عام افراد کے لیے، اہل تقویٰ کے لیے ہدایت ہے، تو وہ ہدایت کس نوعیت کی ہے؟ یہ ماہ مبارک رمضان بہترین فرصت ہے کہ ہم اس کتاب خدا کے مطالب کو اپنی زندگی میں پیش کریں اور اس کے مطابق اپنی زندگی کو گزارنے کی کوشش کریں۔ کل جو گفتگو کا سلسلہ ہم نے جہاں چھوڑا تھا وہ یہ تھا کہ پاکیزہ حیات، اس کے لیے ہمیں کوشش کرنی ہوگی۔ خدا کہہ رہے ہم تمہیں پاکیزہ حیات عطا کریں گے، اور کل جس نقطے پر ہماری گفتگو رکی تھی وہ یہ تھی کہ ہم دعا کرتے ہیں خدا ہمیں جوار آل محمد میں جگہ عنایت فرما، یعنی شاید جنت کا دوسرا بڑا درجہ، اس سے بڑھ کر کوئی اور درجہ نہیں ہوگا، اس سے بڑھ کر ایک درجہ ہے، وہ رضوان اللہ کا ہے، وہ قرب الہی کا ہے، وہ رضایت خدا کا ہے، وہ خدا سے دوستی اور ملاقات کا ہے، وہ خدا سے گفتگو کا ہے۔ اور اس کے بعد جو دوسرا بڑا درجہ ہے وہ یہ ہے کہ انسان کو قرب آل محمد عطا ہو جائے، جوار آل محمد عطا ہو جائے۔ مل کے درود بھیجیے محمد و آل محمد۔ یعنی انسان اس دنیا میں یہ دعا کر رہا ہے کہ خدا مجھے کائنات کی عظیم ترین ہستیوں کے ساتھ قرب عطا فرما، جوار اور ہمسائیگی عطا فرما۔ ظاہر سی بات ہے، کل بھی مثال دی تھی، آج دوبارہ مثال دیتا ہوں، اگر آپ کا مکان 120 گز کا ہے تو وہ خود بخود 200 گز کے مکان میں تبدیل نہیں ہوگا، اس کے لیے کوشش کرنی پڑے گی، جگہ لینی پڑے گی، یہ برابر والا پلاٹ خریدنا پڑے گا اور اس پہ تعمیرات کرنی پڑے گی۔ یعنی ایک سو بیس گز کے مکان کو 200 گز کے رقبے میں تبدیل کرنے کے لیے بھی انسان کوشش کرنی پڑتی ہے۔ تو چلے جائے کہ ہم خاکی انسان اور نورانی ہستیوں کے ساتھ قرب جوار کا سوال کریں تو کیسے ممکن ہے کہ بغیر عمل کے عطا ہو جائے؟ مل کے درود بھیجیں محمد و آل محمد۔ بہت سادی سی گفتگو ہے، سادہ سا فارمولہ ہے، اور 2 جمع 2 4 والا مسئلہ ہے، اس میں کوئی زیادہ سوچنے کی ضرورت نہیں۔ بغیر عمل کے اس دنیا میں انسان رتی برابر بھی آگے نہیں بڑھ سکتا۔ توجہ کیجئے گا، ممکن نہیں ہے کہ یہاں پر آلودہ زندگی ہو، آلودہ مال ہو، آلودہ فکر ہو، آلودہ لباس ہو، وہ لباس جس سے خمس و زکوٰۃ ادا نہ ہو، وہ فکر جس میں دشمنوں کی فکر سرمائی بھی ہو، وہ گھر کہ جس میں دشمنوں کے چینل چل رہے ہوں۔ میں نے کسی مقام پہ کہا تھا، اگر امام زمانہ آ جائیں، نوجوانوں سے کہیں کہ اپنا موبائل مجھے دے دو، تو نوجوان کہیں گے مولا موبائل کیا، آپ کے لیے تو جان بھی حاضر ہے، لیکن مولا کہیں کہ اگر ایک شرط ہے، اور یہ کہ اس میں سے کوئی ڈیلیٹ نہیں کرنا ہے، کوئی بھی چیز بغیر ڈیلیٹ کیے دے دو۔ کتنے نوجوان ہیں جو اپنا موبائل بغیر کچھ ڈیلیٹ کیے ہوئے امام کی خدمت میں پیش کر دیں گے؟ انما یرید اللہ وہ ہے نا، تو ہماری زندگی، ہمارا موبائل بھی تو طاہر ہونا چاہیے بری چیزوں سے۔ پھر میں نے کہا چلیے نوجوانوں کی باتیں ہیں، مومنین کے پاس آئے امام زمانہ، اور ہمارے گھروں میں جو کیبل اور ڈش لگا ہوا ہے، امام زمانہ کہ صرف ریموٹ دکھا دو مجھے کہ میں تمہارے گھر میں دیکھوں گا تمہارے گھر میں کون کون سے چینل چل رہے ہیں، میرے منتظر کے گھر میں، مجھے الاجل الاجل کہنے والے کے گھر میں، عین طالب و بزبل مقتول و کربلا کہنے والے کے گھر میں کیسے کیسے چینل چل رہے ہیں۔ کیا واقعا ہم وہ چینل کی لسٹ صرف امام کو دکھا سکیں گے؟ توجہ کیجئے گا، اگر جواب اس بات میں ہے تو خوش نصیبی ہے، سجدے میں سر جھک جانا چاہیے۔ اور اگر سوچیں کہ گھر جا کر کون سا چینل ریموو کریں، کون سا چینل ہٹائیں کہ جو امام کو نہ دکھائیں اور امام کو دکھائیں، عزیزانِ گرامی، یہ طاہر زندگی نہیں، یہ پاکیزہ زندگی نہیں۔ پاکیزہ زندگی ایسی ہو کہ ہمارا امام در حقیقت ہماری فکر و نیت کی گواہی دے، ہمارے عمل کی گواہی دے۔ مل کے درود بھیجیے محمد و آل محمد۔ آج مختصر زحمت ہے، چونکہ مجھے افطار سے پہلے جانا ہے تو زیادہ زحمت نہیں دوں گا۔ حیاتاً طیبہ، عزیزانِ گرامی، پاکیزہ زندگی۔ کل اولاد کے بارے میں میں نے بتایا تھا، کاش کہ یہاں نوجوان بچے ہوتے تو پھر میں انہیں بتاتا کہ والدین کے کیا فرائض ہیں، لیکن इसको फ़िलहाल नज़रअंदाज करते हुए पाकीज़ा ज़िंदगी जो है वो हमारे घरों से उसका आगाज़ होना चाहिए, हमारा अखलाक अपने अहले खाना से, और अहले खाना का अखलाक हम से, इसकी बुनियाद भी अखलाक अहले बैत होनी चाहिए। अगर हमारा अखलाक वाकई ऐसा हो कि जिसको कुरान ने कहा लतस्कुनु इलैहा, अपनी जौजा या अपने शोहर को देखने से तुम्हें सुकून मिले, तो समझ जाओ कि तुम्हारा घर अली और फातिमा की तासीर में प्यार मोहब्बत वाला घर है। अगर हमारा अखलाक अपनी जौजात से और जौजात का अखलाक अपने शोहरों से वैसा ही हो या अहले बैत की तालीमात के मुताबिक हो, वैसे ही हो तो बहुत सख्त हो जाएगा, अगर यूँ अहले बैत की तालीमात के मुताबिक हो तो फिर ये पाकीज़ा ज़िंदगी है। लेकिन देखने में आता है कि हमारा अखलाक हमारा किरदार अपनी जौजात के साथ वैसा नहीं होता कि जैसा होना चाहिए। एक और नुक्ता जिसको मैंने दूसरी मकामात पर भी ज़िक्र किया वो ये है कि क़दरदानी सिपास और तशक्कुर के जज्बात हमारी इज़्ज़वाजी ज़िंदगी में नहीं होते। हम को यह समझ रहे होते हैं, हमारी माशर्ती रिवायात ये कह रही होती हैं कि जनाब औरत को लेकर आए तो गोया एक लौंडी और खादमा को लेकर आए हैं। तवज्जो कीजिएगा, ये इंतहाई नाकिस और इंतहाई कमज़ोर फिक्र है जो हमारे जहनों में या हमारे माशरे के जहन में मौजूद है। जाने के दर में अगर हम चाहते हैं कि पाकीज़ा ज़िंदगी हासिल करें तो हमारे घर के अखलाक को अहले बैत अलैहिस्सलाम के अखलाक जैसा होना चाहिए। यानी जो अली व फातिमा के घर में हो रहा है वही हमारे घर में होना चाहिए, तब जाके बात बनेगी। जो अली व फातिमा के घर में हो रहा है वही हमारे घर में होना चाहिए। जैसा अखलाक या जैसा ना कहूँ, अगर उनकी तालीमात के मुताबिक अखलाक हमारा हो, जैसे फातिमतु ज़हरा के साथ मौलाए कायनात का था या मौलाए कायनात का जनाब अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम के साथ था, तो फिर बात बनेगी अज़ीज़ान किराम। वइल्ला सिर्फ दावे करने से क्या, खुदा में क़ुर्ब अता फरमा, वो ज़ाहिर सी बात है कि वो शख्स कि जिसका अखलाक व अमल अमीरुल मोमिनीन की तालीमात के मुताबिक न, वो कैसे मुमकिन है कि उसको जवार आले मोहम्मद में जगह मिल जाए, जवार कस्र अमीरुल मोमिनीन में जगह मिल जाए, मुमकिन नहीं है। यानी अदल इलाही के ख़िलाफ़ है ये बात। हमारा दूसरा नुक्ता उसूल दीन में यही है, अदल इलाही का तौहीद, अदल नबुव्वत इमामत क़यामत। बस अदल इलाही का तकाजा ये है कि जिसका अखलाक और जिसका किरदार, और फिर रसूलल्लाह ने फरमाया है और अहदीस में मौजूद है और अहले बैत की कसरत के साथ अहदीस हैं, तुम में से बेहतर वो है जिसका अखलाक अपने घर वालों के साथ सबसे अच्छा हो, अपनी जौजा के साथ, अपने बच्चों के साथ, अपने घर वालों के साथ, अपने बड़ों के साथ, अपने वालदैन के साथ, अपने सास ससुर के साथ अखलाक बेहतर होना चाहिए। जिसके लिए मैंने कहा कि कम से कम कदरदानी के जज्बात और अल्फाज तो हमारी ज़िंदगी में आने चाहिए। एक साहब से मैंने कहा जाइए और जाकर अपनी बीवी का शुक्रिया अदा, कभी चाय ला के देती है। मौलाना वो तो उसकी ड्यूटी है। मैंने कहा किसने कहा उसकी ड्यूटी है, ये खन्नास अपने जहन से निकाल लीजिए कि घर काम का आज उसकी ड्यूटी है। उसकी ड्यूटी नहीं है, वो आप पे एहसान कर रही है। अगर खाना बनाने के लिए, कपड़े इस्तरी करने के लिए, कपड़े धोने के लिए, बच्चे पालने के लिए, दूध पिलाने के लिए, घर के काम काज करने के लिए अगर खादमा रखी जाए तो आपकी तनख्वाह का एक बहुत बड़ा हिस्सा इन्हीं कामों में सर्फ हो जाएगा। वो बेचारी अनकाह तो मुवक्किल थी मे मुवक्किल का अल सदाकल मुआयिनिल मालूम कबील तो ने कहा हले मुवक्किल हाजा अल सदाकल मुआयिनिल मालूम के चक्कर में आके बेवकूफ़ बन जाती है। सारे काम जो है बिला आवाज़ कर रही होती है, और फिर आपका ये कहना कि जनाब जल्दी में दिल का काम के जनाब ये तो खादमा है, इसकी ड्यूटी नहीं, ड्यूटी नहीं है उसकी, ये एहसान कर रही है। अज़ीज़ान गिरामी ज़ौजा, हकीकत यही है, एहसान कर रही है हम पर और हमारे घर वालों पर, इसमें कोई दो राय नहीं है। तवज्जो कीजिएगा, जाके शुक्रिया अदा कीजिएगा। कहेंगे मौलाना माजरत आप मुझे जोरू का गुलाम बनाना चाहते हैं, मैं कह नहीं, अहले बैत के सेवा है और अहले बैत की तालीमात है। मल लम यशकुर अल मखलूक لم یشکر الخالق، جو مخلوق کا شکریہ ادا نہ کر سکے، جو اپنے جیسے انسانوں کے لیے قدردانی اور سپاس کے جذبات نہ رکھے، اس کی زبان پر تشکر اور تھینک یو اور شکریہ کے الفاظ نہ آئیں، وہ خدا کا بھی بدرجہ اولا شکریہ ادا نہیں کر سکتا. یعنی میں اور آپ اگر اپنے گھر والوں کا شکریہ ادا نہیں کر رہے تو یقین کیجئے کہ ہم شکر خدا کی حقیقت کی نعمت سے محروم ہیں. حقیقت یہ ہے، ہم حقیقت شکر، ہم سمجھ رہے کہ ہم نماز پڑھ رہے ہیں ہم شکر خدا کر رہے ہیں، شکر اللہ سجدے میں جا کر نہیں. اگر گھر والوں کا شکریہ نہیں ہے، ایک عام انسان کا شکریہ جب تم ادا نہیں کر سکتے، چجائے کہ خدا کا شکریہ کیسے ادا کی جائے. مل کے درود بھیجیے محمد وال محمد. گرامی، اسی طرح زوجات بھی، اب مجھے نہیں پتہ خواتین ہیں یا نہیں، غالباً نہیں ہیں، خیر ورنہ آپ کے کلیجے میں ٹھنڈک ضرور پڑ جاتی، خواتین تک بات پہنچ جاتی. درود بھیجیے محمد وال محمد. یہ پاکیزہ زندگی جو ہے، اس کے اثرات یہیں سے ظاہر ہونے چاہیے. انسان کو جو طہارت کا حکم دیا ہے، لباس طاہر، بدن طاہر، جگہ نماز کے طاہر، یہ اس لیے ہے کہ تمہاری فکر و خیال بھی طاہر اور پاک ہونی چاہیے. بھائی تمہارا دل لباس نجس نہیں ہو، پاک ہو، تمہارا بدن پاک ہو، تمہاری جگہ پاک ہو، مباح ہو، لیکن ذہن میں خناز بھرے میں، گناہ بھرے میں، فائدہ کیا ایسے لباس کو پاک کرنے کا؟ ٹھیک ہے، کیونکہ دیکھیے دو چیزیں ہوتی ہیں، ایک فقہی طور پر کسی چیز کا صحیح ہونا اور مرجع تقلید کے فتوے کے مطابق ہونا اور بات ہے، اور اس کا اللہ کی بارگاہ میں قبول ہونا اور بات ہے. ممکن ہے آپ کی نماز فقہی طور پہ درست ہو، آپ نے خمس و زکوٰۃ ادا کیا ہو، کسی کا حق نہیں مارا ہو، جو شرائط ہیں مجتہد کی فتوے کے مطابق وہ تمام آپ نے آمادہ کی ہوں، فقہی طور پہ آپ کی نماز اوکے ہے، لیکن ضروری نہیں کہ وہ نماز اللہ کی بارگاہ میں قبول ہو جائے. آپ نے توضیح المثل اٹھائی، دیکھا کہ مبتلا تو روزہ کتنے، آپ نے کہا جناب ان سے اجتناب کروں گا. فقہی طور پر روزے کا صحیح ہونا اور بات ہے، اور اس کا اللہ کی بارگاہ میں قبول ہونا اور بات ہے. فقہی طور پر ضمانت نہیں ہے کہ وہ اللہ کی بارگاہ قبول بھی ہو جائے گا. مجتہد کا کام، دین و شریعت کا کام یہ ہے کہ آپ کو شرائط بتا دے کہ جناب یہ شرائط ہیں، منیمم ان پر اکتفا کرنا ہے، ان کے علاوہ نماز کی ظاہری صورت قبول نہیں ہے. اور پھر اہل بیت نے باطنی آداب بھی بتائے ہیں. وہ باطنی آداب کیا ہیں؟ وہ یہ کہ فکر انسان کی، قلب انسان کا گناہوں سے پاک ہونا چاہیے. اور روایات موجود ہیں، معصوم فرماتے ہیں تمہارے نفس کا گناہوں سے خالی ہونا تمہارے خالی پیٹ کے روزے سے بہتر ہے. وہ روزہ جس میں میں نے صبح سے شام تک فقہی طور پر لاک لگایا ہوا ہے کہ میں نہیں کھاؤں، بہت اچھا ہے، آپ کا روزہ فقہی طور پہ اوکے ہے، لیکن قبول ہوگا یا نہیں ہوگا یہ میں نہیں کہہ سکتا، یہ آپ کا اور اللہ کا معاملہ ہے. مولانا بتائیے کہ دلیل کیا ہے، کیسے پتا چلے کہ روزہ قبول ہو یا نہیں ہو؟ وہ امام نے بتایا ہے کہ تمہارے نفس کا گناہوں سے پاک ہونا اور خالی ہونا تمہارے خالی پیٹ کے روزے سے افضل. ممکن ہے میں سارا دن بھوکا رہوں لیکن میری آنکھیں گناہ کریں، میرے کان گناہ کریں، میری زبان گناہ کریں، میری فکر میں گناہ آئیں، میرے ہاتھ و پیر گناہ کے لیے آگے بڑھیں، کام کاج کریں، تو اس کا مطلب ہے کہ نہیں، میں نے فقہی روزہ رکھا ہے، میں نے حقیقی روزہ نہیں رکھا. الصوم لی و انا اجزی بہ، خدا کہہ رہا ہے کہ روزہ میرے لیے رکھا ہے تو میں اس کی جزا دوں گا. انا اجزی بہ، میں خود بذات خود ذات رب واجب الذات جو ہے میں اس کی در حقیقت اس کی جزا دوں گا. نماز فقہی طور پر ممکن ہے کہ آپ کا لباس بھی طاہر ہے، مشتر کے فتوے کے مطابق بھی ہے، لیکن اس کا اللہ کی بارگاہ میں قبول ہونا یہ الگ بات ہے. تو یہ جو مقدمات ہیں نماز و روزہ ہیں، یہ ہمیں ایک درجے تک پاکیزگی تک لے جانا چاہتے ہیں. تمہاری آنکھیں پاک ہوں، تمہارے کان پاک ہوں، تمہارا دل پاک ہو. ہمیں تھوڑی سی افطاری آگے پیچھے ہو جاتی ہے تو ہم دیکھ رہے ہوتے ہیں کہ اگلی صبح والے کو کیا ملا، مجھے کیا ملا. بعض اوقات اسی پر جو ہے دیور چڑھ جاتے ہیں، آستینیں اونچی ہو جاتی ہیں، اور پھر وہ کچھ سننے کو ملتا ہے جو سننا نہیں چاہیے یا جو اس ماہ کے شایہ نشان نہیں ہے. तवज्जो कीजिए कि इसका मतलब है कि जो रोज़ा रखा है ये फ़िक़्ही रोज़ा रखा है, लॉक लगाया है मुंह को खाने पीने के लिए। तो अहले बैत कहते हैं कि अगर पाकीज़ा ज़िंदगी चाहते हो तो फ़िक़्ही रोज़ा, फ़िक़्ही नमाज तुम्हारी इब्तिदा है, इस पर इक्तफा नहीं करो, इक्तफा नहीं करो, इससे आगे बढ़ो। वो क्या है? तुम्हारी फ़िक्र पाक होनी चाहिए, तुम्हारी तहजीब व सकाफत पाक होनी चाहिए, तुम्हारा घर पाक होना चाहिए, तुम्हारा मोबाइल पाक होना चाहिए, तुम्हारा केबल और डिश पाक होनी चाहिए, तब जाकर वो तहारत वाली ज़िंदगी तुम्हें नसीब होगी। मिलिए दुरूद भेजिए मोहम्मद व आलिहि। बस अज़ान के बाद मैं आपके सामने तमाम के इंशाल्लाह वक्त अराज फिर तफसील से इंशाल्लाह जो मतालब होंगे। कल भी मुझे जो है अफ्तार के लिए कहीं और पहुँचना है, कल भी मुख्तसर ज़हमत होगी इंशाल्लाह। जो नवा रोज़ा होगा उसमें कदर तफसील के साथ अजान तक तकरीबन हम अपनी गुफ्तगू जारी रख सकेंगे ताकि अपने मौजू को किसी हद तक कम्प्लीट कर सकें। दुरूद भेजिए मोहम्मद व आलिहि। अज़ान मुहतरम, यह है पाकीज़ा ज़िंदगी, और इस पाकीज़ा ज़िंदगी के लिए लोगों ने दर हकीकत अपना सब कुछ कुर्बान किया है। फिजा एक बादशाह की बेटी है, चाहती तो चली जाती, ये सहूबतें जो फातिमा के घर में बर्दाश्त की हैं, कभी भूख कभी प्यास कभी मैदान कर्बला में अपने गोद के पालुओं को घोड़ों तले रौंदते हुए देखना, कभी पत्थर खाना, क्या मुमकिन नहीं था जनाब फैसला के लिए ये छोड़ के चले जाना और उसी आलीशान ज़िंदगी में? नहीं, चूँकि पाकीज़ा ज़िंदगी चाहती है, पाकीज़ा ज़िंदगी की ख्वाह हैं, तो अहले बैत के लिए ख़ुद को तैयार किया है कि बीबी सारी ज़िंदगी आपके ग़ुलामी में हो गई। ऐसा निगरान में जनाब फैज़ा के लिए बड़ा सख्त होगा। जनाब फैज़ा ने वो दिन भी देखे जब अली और फातिमा के घर में फाते हैं, एक दिन ताब ना ला सकी, मौला की खिदमत में आई, एक सोने का टुकड़ा पेश किया। मौला ने कहा ये क्या? कहा कि मौला मुझे इल्म कीमिया आता है, मैंने धात को सोने में तब्दील कर दी। मौला ने कहा अच्छा, इल्म कीमिया आता है मिर्ज़ा तुम्हें? जी मौला। मौला इसको आप फरोख्त कीजिए और अपने बच्चों के लिए ग़िज़ा का इंतज़ाम कीजिए। मौला ने कहा क्या फिज़ा इसको दोबारा धात में तब्दील करने का इल्म आता है? कहा कि नहीं मौला। इमाम हसन को बुलाया और कहा बेटा हसन, इस सोने को दोबारा धात में तब्दील कर दो। इमाम हसन ने उसको धात में तब्दील कर दिया। मौला ने कहा जब कर दिया तो जनाब फिज़ा ने कहा मौला क्या आपके घर को ये इल्म आता है? मौला ने कहा हमको नहीं, हमारे घर के बच्चों को ये सलाहियत और ताकत है। फिज़ा ने वो दिन भी देखा है जनाब फिज़ा से कोई पूछे कि हसन और हुसैन के रोज़ों की हालत तुमसे ना देखी गई, ए फिज़ा तुम रोज़ आशूरा हुसैन के जनाजे को कैसे देखोगी? अल्लाह अकबर। जनाब फिज़ा के वाक़ अगर जनाब फिज़ा की ज़बानी मसाइब को नकल किया जाए बहुत क़यामत के मसाइब, बस मैं दो तीन जुमले अर्ज़ करूँगा। जनाब फिज़ा के लिए वो वक्त बहुत कड़ा था कि जब जनाजे पर आई थी और देखा था कि हुसैन के जनाजे पर लिबास नहीं है, हुसैन के जनाजे पर सर नहीं है। अल्लाह अकबर। सर तन से जुदा है। एक दफ़ा वो वक्त याद किया, रसूल अल्लाह को याद किया, या रसूल अल्लाह ये आपका हुसैन है जो खूह में गलता है, अरे जिसे जहरा ने चक्कियाँ पीस पीस के पाला है, या रसूल अल्लाह ये सवार दोश रिसालत था। और जनाब फिज़ा का वहाँ से जाना और अलविदा कहना उससे ज़्यादा सख्त है। मुड़ मुड़ के बीवी देखती जा रही थी और कहती जा रही थी हुसैन मुझे माफ़ कर देना, ए गोद के पाले मुझे माफ कर, गोद के पाले हुसैन मुझे माफ कर देना। हुसैन आई थी कि शायद कुछ मिल जाए जो तुझ पर कफन की तरह डाल दूं, अरे सर पे चादर नहीं है जो तेरे बदन को धूप से छुपाऊं।